यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अग्निप्रसाद सापकोटा सर्वसम्मत रूपमा निर्वाचित। लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गर्दै सन्तुलित र तटस्थ भूमिका निर्वाह गर्ने नवनिर्वाचित सभामुख सापकोटाको प्रतिबद्धता। नेपाली कंग्रेसको संस्थापन र असन्तुष्ट पक्षबीच अनौपचारिक सहमतिपछि केन्द्रीय कार्य समिति बैठक भोलि बस्दै। प्रदेश नम्बर 2 को संसदीय समितिद्वारा प्रदेश राजधानी जनकपुरमा राख्न सिफारिश। र कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लाग्न सरकार र पार्टी कमिटिलाई चीनका राष्ट्रपति शी जिनफिङको निर्देशन। प्रतिनिधि सभाको सभामुखमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अग्निप्रसाद सापकोटा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्त ठाकुरले बैठक सञ्चालन गर्नुहुँदै सभामुख पदका लागि एकमात्र उम्मेद्वारीको सूचना प्राप्त भएकाले प्रतिनिधि सभा नियमावली 2075 बमोजिम सापकोटा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो।
यस सभाका मान्य सदस्य श्री अग्निप्रसाद सापकोटालाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एकमात्र प्रस्तावको सूचना प्राप्त भएकोले प्रतिनिधि सभा नियमावली 2075 को नियम 7 को उपनियम 3 बमोजिम मान्य श्री अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु।
यसअघि बैठकमा सभामुखको उम्मेद्वारको सूचना सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुँदै नेकपा संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङले पारदर्शिता र जवाबदेहिताका आधारमा सदनका काम कार्यवाही जुन भूमिकामा निर्वाह गर्नुपर्ने हो त्यसमा सिंगो संसदलाई विश्वासमा लिएर उहाँले काम गर्नुहुने विश्वासका साथ प्रस्ताव गरिएको बताउनुभयो। सापकोटाको विकल्पमा अरू कुनै उम्मेद्वारी नपर्नुले आफूहरूको चयन उपयुक्त रहेछ भन्ने देखिएको उपनेता नेमाङले बताउनुभयो।
जुन सदनको हामीले कल्पना गरेका छौं, संसदले जुन भूमिका निर्वाह गर्नुपर्छ भनेर हामीले कल्पना गरेका छौं, सिंगो संसदलाई विश्वासमा लिएर अगाडि बढ्न सक्ने भूमिका मान्य अग्निप्रसाद सापकोटाले पूरा गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ। त्यही विश्वासमा उभिएर उहाँले यो भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वासका साथ सभामुख महोदय म उहाँको नाम सभामुख पदमा प्रस्ताव गरिरहेको यो क्षणमा यो संसदका प्रतिनिधि सभाका कसैले पनि उहाँको विकल्पमा अर्को प्रस्ताव सार्नु भएको छैन। यो सौभाग्य र संयोग।
प्रस्तावको समर्थन गर्नुहुँदै पूर्व सभामुख ओनसरी घरतीले सापकोटाको एकमात्र उम्मेद्वारी पर्नुले सहमतिको वातावरण बनेको बताउनुभयो। पूर्व सभामुख घरतीले प्रतिनिधि सभालाई तटस्थ सन्तुलित र जनपक्षीय रूपमा कुशल नेतृत्व दिन सफल हुने विश्वास व्यक्त गर्नुभयो। त्यसै गरी प्रस्तावमाथि समर्थन जनाउँदै नेकपाका सांसद देवप्रसाद गुरूङ र राष्ट्रिय जनता पार्टीका लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका डाक्टर मिनेन्द्र प्रसाद रिजालले सत्तारूढ दलको यथेष्ट मत रहेको र उसले आफ्नो उम्मेद्वार तोकिसकेको स्थितिमा सभामुख तटस्थ रहनुपर्ने व्यक्ति भएकाले आफ्नो पार्टीले उम्मेद्वारी नदिएको बताउनुभयो।
सम्माननीय सभामुख महोदय, आज हामी प्रतिनिधि सभाको सभामुख चयन गर्नलाई जम्मा भएका छौं। यस क्रममा मैले हाम्रो पार्टीको संसद दलको निर्णयलाई जस्ता तस्तै पढ्न चाहन्छु। सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेद्वार प्रस्तुत गरिसके।
नेता रिजालले उपसभामुख पद पाउनका लागि कंग्रेसले सभामुखमा उम्मेद्वारी नदिएको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही माघ 14 गते दिउँसो 1 बजे बस्नेछ। नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गर्दै आफूले सन्तुलित र तटस्थ भूमिका निर्वाह गर्ने बताउनु भएको छ। सभामुखमा आज निर्वाचित हुनुभएपछि प्रतिनिधि सभाबाट बाहिरिने क्रममा संचारकर्मीहरूसँगको संक्षिप्त प्रतिक्रियामा नवनिर्वाचित सभामुख सापकोटाले सभामुखको रूपमा तटस्थ निष्पक्ष र सन्तुलित भएर संसदको गरिमा बढ़ने गरी भूमिका निर्वाह गर्न दत्तचित्त भएर अघि बढ़ने बताउनुभयो।
लोकतन्त्रको मूल्य मान्यता आदर्शलाई कायम गर्ने त्यसै गरी यो नेपाली जनताको सार्वभौम सर्वोच्च संस्थाको ओज गरिमा कायम राख्नका लागि तथास्थ निष्पक्ष सन्तुलित भूमिका निर्वाह गर्नका लागि म सधैँभरि तत्वचित्त रहन्छु, इमान्दारितापूर्वक लाग्छु र अब अरू बाँकी कुरा अब एउटा प्रक्रिया बाँकी नै छ, शपथको प्रक्रिया, त्यसपछि हामी फेरि सँगै हुन्छौं।
नवनिर्वाचित सभामुख सापकोटाले आफूलाई सभामुखमा सर्वसम्मत बनाउन भूमिका खेल्ने नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कंग्रेस, राजपा लगायतका दलहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आफ्ना योजनाहरू शपथ ग्रहण लगत्तै ल्याउने बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको उपसभामुखको निर्वाचन छिट्टै हुने बताउनु भएको छ। संघीय संसदको आजको बैठकमा सहभागी भएर बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै उपसभामुखको निर्वाचन पनि छिट्टै हुने बताउनु भएको हो। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि बस्ने भएको छ। पार्टीभित्र संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवादका विषयमा अनौपचारिक सहमति जुटेपछि बैठक बस्न लागेको हो। पार्टीको आगामी महाधिवेशनको कार्यतालिका र नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन लगायतका विषयमा विवाद भएपछि यसअघिको बैठक पौडेल पक्षले बहिष्कार गरेका थिए। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्नेछ। प्रदेश नम्बर दुईका सभामुख सरोज कुमार यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको राजधानी धनुषाको जनकपुरधाममा राख्न सिफारिश गरेको छ। चार किल्ला तोकेर प्रदेश नम्बर दुईको राजधानी जनकपुरधाम तोक्ने विषयमा समितिका सदस्यबीच पूर्ण रूपमा सहमति भएको प्रदेश नम्बर दुईका सभामुख यादवले जानकारी दिनुभयो। प्रदेश नम्बर दुईको राजधानीको टुंगो लागेपछि नामका विषयमा पनि चाँडै संसदीय समितिमा प्रवेश गराएर निर्णय लिने सभामुख यादवले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी अषाढ़भित्र परीक्षण उत्पादन शुरू गर्ने भएको छ। आयोजनाको झण्डै 98% काम सम्पन्न भइसकेकाले आगामी अषाढ़भित्र एउटा टर्बाइनबाट 76 मेगावाट परीक्षण उत्पादन हुने आयोजनाका प्रवक्ता डाक्टर गणेश नेउपानेले जानकारी दिनुभयो। 456 मेगावाटको आयोजनामा 2067 भाद्र 17 गतेदेखि निर्माण कार्य शुरू भए पनि विभिन्न कारणले निर्माण सम्पन्न हुने अवधि लम्बिएको आयोजना प्रमुख दिनेश जंग राणाले बताउनुभयो। वर्तमान कार्य प्रगतिको आधारमा यस आयोजनाबाट 2077 को अषाढ़ मसान्तभित्र परीक्षण उत्पादन शुरू गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने आयोजना प्रमुख राणाको भनाइरहेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले व्यापार वृद्धि र आर्थिक विकासका क्षेत्रमा ढुक्क भएर काम गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। 68 अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर खतिवड़ाले भन्सार प्रशासनमा सुधार गर्दै व्यापार सहजीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़ने बताउनुभयो।
भन्सारमा भारू सट्टे काउन्टर हुनैपर्छ, त्यसपछि क्वारेन्टाइन खाद्य गुणस्तर मापन गर्ने यन्त्रहरू पनि त्यहाँ हुनु जरुरी छ। भेहिकल स्क्यानर मिसिनहरू राख्ने भन्ने कुरा भनेको हामीले धेरै यो आर्थिक वर्षमा हामीले राखेर त्यसको उद्घाटन गरेर देखाउनु छ र निजी क्षेत्रको साथीहरूलाई हामीले सहजीकरण गरेका छौँ। पूर्व पश्चिम राजमार्गबाट दक्षिणी सिमाना जोड्ने सड़कहरू 4 लेनका 6 लेनका बनाइरहेका छौँ। व्यापारिक कोरिडोरहरू बनाइरहेका छौँ। औद्योगिक क्षेत्र बनाइरहेका छौँ। भन्सारको पूर्वाधार बनाइरहेका छौँ। निजी क्षेत्रलाई मेरो आह्वान छ, ढुक्क भएर काम गरौं। सरकार तपाईँहरूका समस्या सुन्न र समाधान गर्न सँगै टेबलमा बसेर कुरा गर्न तयार छ। भन्सार प्रशासनको साथीहरूलाई सुझाव छ, अहिले राम्रो काम गर्ने अवसर छ, यसको लाभ लिउं र हामीले अनुभूति हुने किसिमको भन्सार सेवा दिने आजको यो दिवसमा प्रण गरौं।
अर्थमन्त्री डाक्टर खतिवड़ाले भन्सार कर्मचारीमा सदाचारिता कायम गर्दै स्वविवेकीय अधिकार कम गर्न भन्सार प्रशासनमा सुधार गर्दै लगिएको जानकारी दिनुभयो। अर्थमन्त्री खतिवड़ाले नेपाल विदेशी मुद्रा संचितमा दक्षिण एसियामै अग्रस्थानमा रहेकाले व्यापार घाटा बढ़ेर मुलुकमा विदेशी मुद्रा संचित नहोला भन्ने त्रास मान्न आवश्यक नभएको स्पष्ट पार्नुभयो। कार्यक्रममा अर्थ सचिव डाक्टर राजन खनालले भन्सार विभाग व्यावसायिक क्षेत्रले अनुभूति गर्ने गरी अघि बढ़नुपर्ने बताउनुभयो। राजस्व सचिव शिशिर कुमार ढुंगानाले भन्सार पूर्वाधारको विकास गर्दै विभाग आगामी आर्थिक वर्षभित्र डिजिटल पेमेन्टमा जान आवश्यक रहेको औल्याउनुभयो। महालेखा नियन्त्रक गोपीनाथ मैनालीले भन्सार सुधारका प्रक्रियाहरू सो उत्साहित भएर अघि बढ़नुपर्ने विचार व्यक्त गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भन्सारलाई भुक्तानी मैत्री र व्यवसाय मैत्री बनाएर लैजानुपर्नेमा जोड़ दिनुभयो। नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश कुमार मोहरले भन्सार प्रशासनमा धेरै सुधार भइरहेको बताउनुभयो। यसै सन्दर्भमा आज हामीले व्यापार सहजीकरण गर्दै मुलुकको राजस्व वृद्धि गर्न भन्सार विभागले के कस्ता सुधारहरू गर्नुपर्ला भनी कार्यक्रममा सहभागी केहीलाई सोधेका छौं।
म प्रकाश पोखरेल। व्यापार सहजीकरणको लागि भन्सार विभागले अब क्लियरेन्स टाइममा गराउनु पर्यो र जति सक्दो धेरै रेड च्यानलबाट पास हुनेहरूलाई घटाएर ग्रीन र येल्लोलाई प्राथमिकता गर्नु पर्यो। त्यसको लागि चाहिँ अब रिक्स इन्जिनहरू बनाउने त्यसको आधारमा चाहिँ क्लियर गराउने काम गर्नुपर्छ एउटा कुरो। अर्को कुरो भनेको चाहिँ व्यापार सहजीकरणतिर र सोसियल सेक्युरिटीतिर चाहिँ ध्यान दिनुपर्छ।
शिव कुमार अग्रवाल अनि नेपाल समर्पण व्यापार संघको महासचिव। अब पहिला भन्दा धेरै सुधार हुन आएको छ अनि सिस्टम पनि धेरै मिलेको छ के, तर अब जुन चाहिँ मुसा र बिरालोको जुन झगडा छ त्यो आज पनि चल्छ भोलि पनि चल्छ, त्यो चाहिँ दुईतिरबाटै सुधार हुनुपर्छ। राजस्व वृद्धि गर्नेलाई एक्सपोर्टतिर अलिकति ध्यान दिनुपर्छ, एक्सपोर्टलाई पनि कसरी हामी प्रमोट गरौं, अनि यो औद्योगिकरण जुन चाहिँ छ अझ त्यसलाई सुदृढीकरण गर्नुपर्छ।
विष्णुमणि खनाल भन्सार महासंघको महासचिव, भन्सार सुधारको लागि अथवा राजस्व वृद्धिको लागि अहिले जुन हाम्रो खुला सिमाना छ त्यसबाट हुने जुन चोरी पैठारीको कुरा छ त्यो त्यसलाई चाहिँ निरुत्साहित गर्नको लागि एक किसिमको पहल कदम लिनु पर्यो। प्लस अर्को कुरा के छ भन्दाखेरि चाहिँ सिंगल विन्डो सिस्टममा जुन छ विभागले त्यसले गर्दाखेरि चाहिँ भन्सार कार्यालयको सुधार साथै राजस्व सुत वृद्धि हुँदै जानेछ।
डाक्टर गौतम महर्जन, त्रिभुवन विश्वविद्यालयमा कार्यरत छु। राजस्व वृद्धि गर्नको लागि मेन कुरो चाहिँ अब डिजिटल सिस्टममै बढी फोकस गरेर र पेपरलेस प्रणालीलाई बढी जोड दिएर गर्न सकेको खण्डमा सायद पक्कै पनि राम्रै हुन्छ होला। जस्तै पेमेन्ट सिस्टमहरू, राजस्व उठाउने भयो, बिलहरूको भयो, यो सबै पेपरलेस सिस्टमबाट होइन डिजिटल प्रणालीलाई नै बढी चाहिँ हामीले चाहिँ सुधार गर्न सक्यौँ भने अवश्य पनि राजस्व वृद्धि होला जस्तो लाग्छ।
प्रकाश सिंह कार्की, एनसीसीआईको एक्जिक्युटिभ मेम्बर, जति पनि इम्पोर्ट एक्सपोर्ट गर्ने व्यवसायीहरू हुनुहुन्छ उहाँहरूसँग एकदम सहकार्य गरेर र उनीहरू चाहिँ व्यापारीहरू मैत्री वातावरण बनाएर काम गर्नुपर्छ जस्तो लाग्छ। अब कस्टम चेक गर्ने छ, अब यो चाहिँ म्यानुअल्ली चेक गर्ने छ र त्यसले गर्दाखेरि ह्यारेसमेन्ट हुन्छ व्यापारीहरूलाई र टाइम पनि लाग्छ, यसमा पनि सुधार गर्नुपर्छ। र अब इन्फ्रास्ट्रक्चरहरू भयो भने व्यापार सहजीकरण पनि हुन्छ र राजस्वमा वृद्धि पनि हुन्छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय सदस्य वामदेव गौतमले पार्टीले हालै जारी गरेको 11 बुधे आचार संहिता संस्कृति रूपान्तरणका लागि महत्वपूर्ण भएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित पार्टीको जनवर्गीय संगठन जनसांस्कृतिक महासंघ नेपाल र यसका सातवटा घटक संगठनको केन्द्रीय कमिटिको शपथ ग्रहण कार्यक्रममा सचिवालय सदस्य गौतमले समाज रूपान्तरणको सबैभन्दा तल्लो इकाइ परिवार भएको भन्दै परिवार सुधार गर्न नसक्नेले समाज पनि सुधार गर्न नसक्ने बताउनुभयो। नेपालका महासचिव विष्णु पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकमा सांस्कृतिक क्रान्तिको आवश्यकता औल्याउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले पनि नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ। नेपाली कंग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा आज जारी विज्ञप्तिमा चीनको वुहान शहरमा विभिन्न विश्वविद्यालय शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायी समेत जोखिममा रहेकाले उनीहरूको यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न पनि माग गरिएको छ। स्थानीय तह न्यायिक समितिले गम्भीर प्रकृतिका मुद्दाबाहेक सामान्य विवाद समाधानका लागि काम गर्दै आएका छन् तर लमजुङमा मेलमिलाप सम्बन्धी ठोस योजना नहुँदा त्यसको कार्यान्वयनमा समस्या देखिएको छ। लमजुङबाट संवाददाता सरोज विश्वकर्माको रिपोर्ट।
समुदायमा हुने सामान्य झैझगडा तथा घरायसी समस्यालाई मेलमिलाप प्रक्रियाबाट टुंग्याउँदै आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरूङले बताउनुभयो।
समाजमा विभिन्न किसिमको अपराधहरू घट्छन्, घटनाहरू गर्छन्, त्यसमा सामान्य घटनाहरू समाज भनेको सामान्य झैझगडाहरूलाई घरायसी समस्याहरूलाई चाहिँ प्रहरीले पनि सकेसम्म मेलमिलापकै सिद्धान्त चाहिँ अवलम्बन गर्दछ र त्यो अनुसार काम पनि गरेको छ।
मेलमिलाप प्रक्रिया आफैमा नयाँ चाहिँ होइन, परम्परागत रूपमा विभिन्न समुदायले आफ्नै शैलीमा समाजका घटनाहरू मिलापत्र गराउँछ आएका थिए। यद्यपि प्राचीन कानूनको परिधिमा रहेर कानूनी प्रक्रियाबाट नै मेलमिलाप गराउँदा अदालती प्रक्रियामा कम खर्च र सहज हुने कानून व्यवसायी बुद्धिसागर बरालले बताउनुभयो।
अहिले यसलाई चाहिँ नयाँ कानूनको रूपमै विकसित गरेर अनुभव र अनुसन्धानका आधारमा मेलमिलापका कार्यक्रमलाई अघि बढाइएको छ र यसले चाहिँ अदालती प्रक्रियालाई छिटो छरितो कम खर्च र सहजता प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हाम्रो अनुभव छ।
लमजुङ जिल्ला अदालतको तथ्याङ्क अनुसार मेलमिलाप सम्बन्धी अधिकांश मुद्दा असफल हुनुमा दक्ष र तालिमप्राप्त मेलमिलापकर्ताको अभाव भएको अदालतको ठहर छ। मेलमिलापको औचित्यलाई प्रभावकारी बनाउन स्थानीय तह र राज्य पक्षबाट नै ठोस कार्ययोजना हुनुपर्ने नागरिक समाज लमजुङका प्रतिनिधि दीपक बरालले बताउनुभयो।
यो अहिलेको सन्दर्भमा मेलमिलापको औचित्य छ, त्यसलाई चाहिँ अझै चाहिँ राज्यले स्थानीय सरकारदेखि जुन व्यवस्था गरेका छ उहाँहरूलाई सुशिक्षित गर्ने, उहाँहरूलाई त्यो चाहिँ समाजमा चाहिँ मेलमिलापकर्ताहरूलाई न्यूनतम भने नि उसको दैनिक जेलाको व्यवस्था गरेर वातावरण बनाउने काम भयो भने यसले चाहिँ राम्रै रूप लिन सक्छ, तर अझै पनि स्थानीय सरकारहरूले त्यसलाई चाहिँ बनाउन सकिरहेछ।
जिल्ला अदालत लमजुङको पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार 159 मुद्दा मेलमिलापका लागि पठाइएकोमा करिब 68% मुद्दा असफल भएका हुन्। पछिल्लो समय अधिकांश मेलमिलापका मुद्दाहरूलाई स्थानीय तहमा गठन भएका न्यायिक समितिले हेर्दै आएका छन्। रेडियो नेपालका लागि सरोज विश्वकर्मा, रेडियो नेपाल लमजुङ।
रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले, मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। महान्यायाधिवक्ताको कार्यालयले देशका विभिन्न कारागार तथा हिरासतमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। कार्यालयले आज हिरासत तथा कारागार अनुगमन प्रतिवेदन 2076 सार्वजनिक गर्दै क्षमताभन्दा बढ़ी संख्यामा थुनुवा र कैदीहरू रहेको जनाएको हो। प्रतिवेदन सार्वजनिक गर्नुहुँदै महान्यायाधिवक्ता अग्निप्रसाद सापकोटाले हिरासत तथा कारागारमा राखिएका कैदीबन्दीहरूलाई मानवको उचित व्यवहार गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले कैदीबन्दीहरूको क्षमता विकास, शिक्षाको व्यवस्थापन र भौतिक संरचनामा सुधारमा लाग्न सरकारवालालाई आग्रह गर्नुभयो। प्रतिवेदनमा 3,000 क्षमता भएका कारागारमा 7,000 भन्दा बढ़ी कैदी थुनुवा पाइएको जनाइएको छ। नेपाल प्रहरीले अवैध रूपमा लुकाई छिपाई विदेश लैजान लागेको अमेरिकी डलर सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल गेवालीले इत्तिहाद एयरवेजको जहाजबाट अबुधाबी हुँदै अमेरिका जान लागेका ललितपुरका 33 वर्षीय विकास जोशीलाई 8,417 अमेरिकी डलर सहित विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरिएको जानकारी दिनुभयो। भोजपुरको पर्यटकीय स्थल मयुङ डाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेको छ। अग्ला हिमश्रृंखलादेखि तराईका फाँट हेर्नका लागि त्यहाँ पर्यटकहरूको भीड़ लाग्ने गर्दछ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
पूर्वी पहाड़ी जिल्ला भोजपुरमा पर्ने यो स्थल पर्यटकको रोजाईमा पर्न थालेको छ। यो डाँडा हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउने पर्यटकहरूको लागि पहिलो रोजाईमा पर्ने गरेको छ। यहाँबाट सगरमाथा, कञ्चनजंघा, मकालु, लोसे लगायतका 8,000 मिटर अग्ला 6 वटा हिमाल देख्न सकिन्छ, जसले पर्यटकको मन लोभ्याउने गरेको छ।
भोजपुर जिल्लाको एकदमै चर्चित र सबैले चिनिरहेको ठाउँ अहिले यो मयू हाँस पोखरी पर्यटकीय हिसाबले एकदम सुन्दर देखिन्छ। अहिले यो 2020 भ्रमण वर्षलाई लक्षित गरेर स्थानीय तहले र माथि केन्द्रदेखि पनि यो मुन्दुम ट्रेललाई पनि सफल बनाउन अनि यो पर्यटकलाई धेरै लागि यहाँको गाउँपालिकाले पनि राम्रो काम गरेको जस्तो देख्छु।
भोजपुर र खोटाङको सिमानामा पर्ने 3,165 मिटर अग्लो टेम्के डाँडाबाट शुरू हुने पदयात्रा, 3,350 मिटर अग्लो मयू डाँडा, 4,155 मिटर अग्लो सिलचुङ डाँडा हुँदै 3,750 मिटरको साल्पा पोखरीमा पुग्न सकिन्छ। यस क्षेत्रको विकासका लागि प्रदेशिक सरकारले 2 करोड़ बजेट विनियोजन गरेको छ, जुन क्षेत्रबाट पर्यटकहरूले भरपूर मनोरञ्जन लिने गरेका छन्।
मयू डाँडा भनेको सुन्थे, जहाँ आउने अवसर मिलेको थिएन, आज धेरै रमाइलो लागेको छ, सोचे भन्दा रमाइलो लागेको।
सुक्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरूको अर्को मन लोभ्याउने ठाउँ हाँसपोखरी पनि यसैको काखमा अवस्थित रहेको छ। ठूला घाँसे मैदान, फराकिलो चौरी खर्क तथा बेरीगोठको बीचबाट डाँडाको सिरेसिर दर्जनौ प्रजातिका गुराँस, साँप, कटुस, लोक्टा, विविध जड़ीबुटी तथा घना जंगलको अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अब केही अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति शी जिनफिङले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकार र पार्टी कमिटी मातहतका सबैलाई लागि पर्न निर्देशन दिनुभएको छ। कोरोना भाइरसका कारण करिब 56 जनाको मृत्यु र 2,000 भन्दा बढ़ी मानिस संक्रमित भएपछि राष्ट्रपति शीले अधिकारीहरूलाई भाइरस नियन्त्रणमा खट्न निर्देशन दिनुभएको हो। कोरोना भाइरसको संक्रमण व्यापक बढ़न थालेपछि चीनका 10 भन्दा बढ़ी शहरहरूमा यातायात निषेध गरिएको छ। भाइरसको संक्रमण एसियाली मुलुक बाहेक बेलायत, अमेरिका र अस्ट्रेलियामा समेत देखिएपछि विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय आपतकाल घोषणा गरेको छ। अफ्रिकी राष्ट्र माडागास्कर र ब्राजिलमा अविरल वर्षाका कारण 60 भन्दा बढ़ीको मृत्यु भएको छ। पर्यटकीय टापु माडागास्करमा एक हप्तादेखिको अविरल वर्षापछिको बाढ़ीले बगाउँदा कम्तीमा 15 जना हराइरहेका छन्। यसैगरी ब्राजिलमा पनि 2 दिनदेखिको वर्षाका कारण कम्तीमा 30 जनाको मृत्यु भएको र 17 जना हराइरहेका अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताका कारण इरानमाथिको नाकाबन्दी नहटाउने बताउनु भएको छ। इरानले अमेरिकासँग कुनै पनि प्रकारका वार्ता अघि नाकाबन्दी हटाउनुपर्ने माग राखेपछि राष्ट्रपति ट्रम्पको भनाई बाहिर आएको हो। सन् 2008 राष्ट्रपति ट्रम्पले परमाणु परीक्षणको विषयलाई लिएर इरानमाथि नाकाबन्दी गरेपछि इरान र अमेरिका बीच उग्र शीतयुद्ध जारी रहेको छ। अब आर्थिक समाचार, अर्जुन श्रेष्ठबाट।
पोखराका पर्यटन व्यवसायी महिलाले व्यवसायमा आफ्नो भूमिका खोजी गर्दै छलफल चलाएका छन्। महिला पर्यटन व्यवसायी मञ्च ओठेपले आइतबार आयोजना गरेको पर्यटन व्यवसायमा महिला अवसर र चुनौती विषयक अन्तर्क्रियामा व्यवसायी महिलाहरू व्यवसायलाई सफल बनाउन कसरी अगाडि बढ्ने र व्यवस्थापकीय जिम्मेवारी कसरी वहन गर्ने भन्ने विषयको छलफलमा जुटेका हुन्। महिला पर्यटन व्यवसायी मञ्च ओठेपले सदस्यहरूको क्षमता विकासका लागि विभिन्न तालिम प्रदान गर्दै आइरहेको मञ्चका अध्यक्ष जमुना पराजुलीले जानकारी दिनुभयो। प्राकृतिक एवं विषादी रहित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले यही माघ 17 गतेदेखि चौथो प्राङ्गारिक कृषि मेला आयोजना गरिने भएको छ। पाटन संग्रहालय क्षेत्रमा आयोजना गरिने मेलामा 50 कक्ष रहने र 200 भन्दा धेरै प्राङ्गारिक उत्पादन प्रदर्शन एवं बिक्री वितरणका लागि राखिने आयोजकले जनाएको छ। चार दिनसम्म सञ्चालन गरिने मेला उत्पादनलाई निर्यातमुखी बनाउन र प्राङ्गारिक खेतीमा जोड दिने उद्देश्यले प्रचार प्रसारका लागि आयोजना गर्न लागि आयोजक समिति संयोजक शान्ता कोइरालाले जानकारी दिनुभयो। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झण्डै 21 अङ्कले ओह्रालो लागेको छ। साताको पहिलो दिन आइतबार नेप्से 20.79 बिन्दुले ओह्रालो लागेर 1276.68 पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक समेत 4.10 घटेर 274.62 पुगेको छ। नेप्सेको ओह्रालो यात्रासँगै कारोबार रकममा समेत गिरावट आएको छ। कुल 174 कम्पनीका 26,60,037 कित्ता सेयर 96,50,18,662 रूपियाँमा खरिद बिक्री भए।
अब खेलकुद समाचार अजय बमबाट।
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लीग अन्तर्गत सोमबारदेखि 9 चरणको खेल शुरू हुँदैछ। 8 चरणको समाप्तिमा त्रिभुवन आर्मी 17 अङ्क सहित शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा रहेका मसिन्द्र र मनाङको 16 अङ्क छ। 9 चरण अन्तर्गत सोमबारदेखि खेल शुरू हुनेछन्। यी खेलहरू मध्ये 4 दशरथ रंगशाला र 3 खेल एन्फा मैदान सातदो बाटोमा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 9 चरणको पहिलो खेलमा सोमबार विभागीय टीम भेट्नेछन्, जसमा एफएफ र नेपाल पुलिस मध्याह 12 बजे भेट्नेछन्। त्यस्तै सोमबार नै दिउँसो 3 बजे मसिन्द्र र 3 स्टार आम्ने सामने हुनेछन्। मंगलबारका दुवै खेल सातदो बाटो एन्फा मैदानमा हुनेछ। पहिलो खेलमा बिहान 11:30 बजे हिमालयन शेर्पा र सरस्वतीले प्रतिस्पर्धा गर्नेछन्। मंगलबार नै जावला खेल युथ क्लब र त्रिभुवन आर्मीले दिउँसो 3 बजे खेल्नेछन्। बुधबार एउटा खेल मात्रै हुनेछ, जसमा मनाङ र संकटाले एन्फा मैदानमा दिउँसो 3 बजे प्रतिस्पर्धा गर्नेछन्। बिहिबार 8 चरणका अन्तिम दुई खेल भने रंगशालामा हुनेछन्। मध्याह 12 बजे फेन्स र च्यासल तथा दिउँसो 3 बजे एनआरटी र ब्रिगेड बोइजले खेल्नेछन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघको एनएनआईपीए स्पोर्ट अवार्ड फागुन पहिलो साता आयोजना हुने भएको छ। एनएनआईपीएले आइतबार पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड फागुन 6 गते प्रदान गर्ने जानकारी गराएको छ। अवार्ड कार्यक्रममा 28 खेलका उत्कृष्ट खेलाड़ी एनएनआईपीए वर्ष उत्कृष्ट खेलाड़ीबाट सम्मानित हुने संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराउनुभयो। एनएनआईपीएले गत वर्ष इण्डोनेसियामा आयोजना भएको 18 एसियन गेम्समा सहभागी जनाएको खेल र प्रदर्शनको आधारमा 28 खेलका एक एक उत्कृष्ट खेलाड़ीलाई सम्मान गर्ने जनाएको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फिर्ता हुँदैछन्। अस्ट्रेलियामा जारी बिग ब्यास लीग खेलिरहेका सन्दीपले नेपालले खेल्ने ट्रायल सिजनका लागि काठमाडौँ फर्कन लागेका हुन्। मेलबर्नबाट नेपालका लागि प्रस्थान गरिसकेका सन्दीप सोमबार काठमाडौँ आइपुग्ने जनाइएको छ। ओमन र अमेरिका सँग नेपालले माघ 22 गतेदेखि त्रिवेणी क्रिकेट मैदानमा आईसीसी विश्व क्रिकेट लीग 2 खेल्दैछ। नेपाली टीमका नियमित सदस्य सन्दीपले बिग ब्याग्स लीगमा 12 खेलमा 15 विकेट लिएका छन्।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सभामुख पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अग्निप्रसाद सापकोटा सर्वसम्मत रूपमा निर्वाचित। लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसात गर्दै सन्तुलित र तटस्थ भूमिका निर्वाह गर्ने नवनिर्वाचित सभामुख सापकोटाको प्रतिबद्धता। नेपाली कंग्रेसको संस्थापन र असन्तुष्ट पक्षबीच अनौपचारिक सहमतिपछि केन्द्रीय कार्य समिति बैठक भोलि बस्दै। प्रदेश नम्बर 2 संसदीय समितिद्वारा प्रदेश राजधानी जनकपुरमा राख्न सिफारिश र कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लाग्न सरकार र पार्टी कमिटिलाई चीनका राष्ट्रपति सी जिनफिङको निर्देशन। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।